आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
महान छौ येशु, कति प्रिय छौ मलाई, केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो। जब जिन्दगी नै अध्ययनले छाएको बेला, आफ्नो हरे सबैले नै त्यागेको बेला, जब जिन्दगी नै अँध्यारोले छाएको बेला, आफ्नो हरे सबैले प्रभु मलाई जीवनको हरेक मोडमा, कति महान छौ येशु, कति प्रिय छौ मलाई। छु जीवन तिम्रै चरणमा, टाढा हुन चाहन्न कतै अब, अर्पेछु जीवन तिम्रै चरणमा। कति महान छौ येशु, कति प्रिय छौ म। तिमीलाई केवल मेरै लागि यहाँ क्रुसमा चढी गयो।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसी अनि नमस्कार। श्रोता, म आशा गर्दछु कि तपाई सबै आनन्द कुशल हुनुहुन्छ। म पनि आनन्द कुशलै छु प्रभुको अनुग्रहमा, अनि प्रभुसँग मेरो यही प्रार्थना छ कि उहाँको कृपा, उहाँको शान्ति, उहाँको अनुग्रह तपाईँहरूको जीवनमा पनि सदैव बनिरहोस्। श्रोता, यो तपाईँहरूलाई अवगत गराउन चाहन्छु कि तपाईँहरू हाम्रो हृदयमा सधैँ रहनु भएको छ। हामीले तपाईँहरूलाई भुलेका छैनौं। हामीले तपाईँहरूको निम्ति निरन्तर प्रार्थनामा उचालिरहेका छौं, अनि तपाईँहरूले पठाउनु भएका प्रार्थनाका विषयहरू पनि हामीले प्रभुसँग प्रार्थना गरिरहेका छौं। श्रोता, म आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै कार्यक्रममा नियमित रूपमा भाग लिनुहुनेछ। आफूले प्राप्त गरेका आशिषहरू हामीलाई पत्रको माध्यमद्वारा बाँडचोड गर्नुहुनेछ, ताकि हामी तपाईँहरूसँग खुशी हुन सकौं र प्रभुलाई धन्यवाद दिन सकौं। हुन्छ श्रोता, अब हामी आजको बाइबल अध्ययनतिर प्रवेश गरौं। बाइबल अध्ययनको क्रममा आज हामी यहोशु 22 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी देख्छौ 2.5 कुलहरूलाई बिदा दिइदछ र तिनीहरूले साक्षीको निम्ति वेदी बनाउँछन्। तपाईँलाई यादै होला कि 2.5 कुलले आफ्नो अंश बण्ड वा हिस्सा अन्य कुलहरूसँग त्यस मुलुकमा लिएनन्। तिनीहरू यर्दन नदीको पूर्वपट्टि नै रहन चाहे। तिनीहरूले आफूले चाहेको त्यो यर्दन नदीको पूर्वपट्टिको भूभाग उत्तराधिकारको रूपमा पाउन सक्थे। तब मात्र यदि तिनीहरूले आफ्ना सैनिकहरूलाई, आफ्ना इसरायली जातिका सैनिकहरूलाई यर्दन पारीको मुलुकको अधिकार गर्नलाई, विजय गर्नलाई, अन्य कुरहरूलाई युद्धमा सहायता गर्न आफ्ना सैनिकहरू पठाउँथे, अनि त्यही नै तिनीहरूले गरे। तिनीहरूले आफू स्वयं र आफ्ना सैनिकहरूलाई पठाएर युद्ध गर्नलाई सहायता गरे। जब युद्ध जितियो, तिनीहरू आफ्नो घरमा वा आफ्नो स्थानमा आफ्नो परिवारहरूसँग मिल्न फर्की आउन स्वतन्त्र थिए। यहोशू 22 अध्याय 1-3 पदमा भनिएको छ, तब यहोशूले रुबेनी, गादी र मनस्सेको आधा कुलाई बोलाए र तिनीहरूलाई भने, परमप्रभुका दास मोसाले तिमीहरूलाई दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ र मैले अराएका सबै कुरामा मेरो वचन मानेका छौ। धेरै समयदेखि तिमीहरूले आजसम्म आफ्ना दाजुभाइहरूलाई छोडेका छैनौ, तर परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको काम पूरा गरेका छौ। यी 2.5 कुलहरू, 2.5 कुलहरू आफ्नो स्थानतिर फर्किजान भन्दा केही समय पहिले यहोशूले तिनीहरूलाई एकठामा बोलाउँछन् र तिनीहरूले आफ्नो उत्तरदायित्व, आफ्नो जिम्मेवारी अति नै राम्ररी पूरा गरेकोमा प्रशंसा गर्छन्। उसले तिनीहरूलाई भन्छन् कि तिनीहरूले आफ्ना दाजुभाइहरू वा बाँकी अन्य इसरायलीका कुलहरूलाई सहायता गरेर अति नै असल काम गरे। त्यसपछि उसले तिनीहरूलाई चेतावनी पनि दिन्छन्। 4-5 पदमा भनिएको छ, अब परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभए बमोजिम तिम्रा दाजुभाइहरूलाई विश्राम दिनुभएको छ, यसकारण अब तिमीहरू फर्केर परमप्रभुका दास मोसाले यर्दन पारी तिमीहरूका अधिकारको निम्ति तिमीहरूलाई दिएका देशमा आफ्ना आफ्ना डेरामा जाओ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नु, उहाँका सबै मार्गहरूमा चल्नु, उहाँकै आज्ञाहरू पालन गर्नु, उहाँमै लीन भएर रहनु, तिमीहरूका पूर्ण हृदय र प्राणले उहाँकै सेवा गर्नु भनी परमप्रभुका दास मोसाले तिमीहरूलाई दिएका आज्ञा व्यवस्था पूरा ध्यान दिएर पालन गर। मित्र, यी कुलहरूलाई चेतावनी दिइएको छ। यद्यपि तिनीहरूले यर्दनको पारिपट्टि गल्तीको स्थान वा गल्तीको दिशामा रहनलाई चुने तापनि तिनीहरूले अझै मोसाइक व्यवस्थाको पछ्याउनु पर्दछ, पालन गर्नु पर्दछ। यहोशूले तिनीहरूका आफ्ना कर्तव्यको बारेमा चेतावनी दिएपछि उसले तिनीहरूलाई आशिष दिएर विदा दिन्छन्। छ पदमा भनिएको छ, तब यहोशूले तिनीहरूलाई आशीर्वाद दिएर विदा गरे र तिनीहरू आफ्नो आफ्नो डेरामा गए। अहिले साढे दुई कुलहरू, दुई र आधा कुलहरू आफ्नो आफ्नो स्थानमा फर्के। अनि दश पदमा हामी पढ्छौ, यस प्रकार लेखिएको छ, जब तिनीहरू कनान देशमा यर्दनको छेउछाउको गलिलोतमा पुगे, रुबेनी, गादी र मनस्यको आधा कुलले त्यहाँ यर्दनको नजिकै हृदयमा ठूलो देखिने एउटा वेदी बनाए। यो स्पष्ट छ कि तिनीहरूले यो वेदी यर्दन नदीको पश्चिमपट्टि बनाए। तिनीहरूले हृदयमा ठूलो देखिने वेदी बनाए। यो टाढा दूरीदेखि पनि देखिन्थ्यो किनकि त्यो ठूलो थियो। यो तिनीहरूलाई केही कुराको याद दिलाउनलाई यो स्मारकको रूपमा बनाए। र बाँकी अन्य कुलहरूले जब यो तिनीहरूले गरेको काम सुने, तब अति नै निराश भएर तिनीहरूका विरूद्धमा लड़ाई गर्न सिलोहमा जम्मा भए। बार पदमा भनिएको छ, तब उनीहरूका विरूद्धमा लड़ाई गर्नलाई इसरायलका सारा समुदाय सिलोहमा जम्मा भए। अनि इसरायलका सन्तानहरूले विश्वास गरे कि यी साढे दुई कुलहरू, अढ़ाई कुलहरू वेदीमाथि बलिदानहरू चढ़ाउन वेदी बनाइरहेका थिए। तिनीहरूले सोचे कि यो राष्ट्रलाई विभाजन गर्ने प्रयत्न थियो, विघटन गर्ने, फुटाउने प्रयत्न थियो। अनि तेह्रदेखि पन्ध्र पदमा भनिएको छ, तब इसरायलीहरूले गिलादको देशमा रुबेनी, गादी र मनस्यको आधा कुल कहाँ पुजारी एलाजारका छोरा पिनहासलाई पठाए र तिनको साथमा इसरायलका मुख्य मानिसहरू मध्ये दशजना मानिसलाई हरेक कुलबाट एक एक गरेर पठाए। तिनीहरू इसरायलका वंशहरूमा एक एक परिवारका मुखिया थिए। अनि तिनीहरू रुबेनी, गादी र मनुष्यको आधा कुल कहाँ गिलाद देशमा गएर उनीहरूलाई यसो भने, सोलर सत्र पदमा भनिएको छ, परमप्रभुको सारा समुदाय यसो भन्दछ, तिमीहरूले इसरायलका परमेश्वरको विरूद्धमा कसरी यस्तो विश्वासघात गरेका छौ? तिमीहरूले कसरी अहिले परमप्रभुको विरूद्धमा बागी बनेर उहाँको अनुसरण गर्न छोडेर आफ्नो निम्ति यो वेदी बनाएका छौ? के पोरको अधर्मले हामीलाई पुगेन र त्यसबाट परमप्रभुको समुदायमा महामारी आइलागे तापनि हामीले आजसम्म आफूलाई त्यस अधर्मबाट शुद्ध पार्न सकेका छैनौ? मित्र, यी बाँकी कुलका इसरायलका सन्तानहरूले यी साढे दुई कुललाई बालको निम्ति वेदी बनाए भनी दोष लगाए। तिनीहरूले त्यो समयको याद गरे जब बालामले इसरायलीहरूलाई मुआबी स्त्रीहरूलाई विवाह गर्न लगाएर पाप गर्न र आत्मिक व्यभिचार गर्न उक्साएका थिए। त्यस समयमा परमेश्वरले तिनीहरूलाई अति नै कठोर रूपमा इन्साफ गर्नुभएको थियो र यस्तै नै फेरि हुन गइरहने होला भनी तिनीहरू डराए। तैपनि हामी निम्न पदहरूमा देख्छौ कि ती साढे दुई कुलहरूले आफूले गरेको कामको लागि वा आफूले त्यो वेदी बनाउने कामको लागि असल स्पष्टीकरण दिन्छन्। एक्काइसदेखि तेइस पदमा भनिएको छ, तब रुबेनी, गादी र मनुष्यको आधा कुलले इसरायलका वंशहरूका कुलनायकहरूलाई भने, सर्वशक्तिमान परमेश्वर हो, परमप्रभु सर्वशक्तिमान परमेश्वर उहाँ नै जान्नुहुन्छ र इसरायलले जानुन्। यदि हामीले बागी भएर परमप्रभुको विरूद्धमा अपराध गरेका रहेछौ भने आज हामीलाई जीवित नराख। परमप्रभुलाई पछ्याउन छोडेर हामीले आफ्नो निम्ति वेदी बनाएका रहेछौ अथवा त्यसमा होम बलि वा अन्न बलि अथवा मेल बलि चढ़ाउन बनाएका रहेछौ भने परमप्रभु आफैले त्यसको लेखा लिउन्। मित्र, तिनीहरूले बलिदानहरू चढ़ाउने उद्देश्यको लागि वेदी बनाएका थिएनन्। त्यो वेदी खालि त्यही कुराको याद दिलाउने वाला कुरा थियो कि तिनीहरू अझै इसरायल जातिहरूका मानिसहरू थिए। पवित्र स्थान वा भेट हुने पालमा अवस्थित होम बलिको वेदीको आकारको तुलनामा त्यो निश्चय नै ठूलो थियो, तर त्यो बलिदान चढ़ाउने मनसायले तिनीहरूले बनाएका थिएनन्। चौबीस पदमा भनिएको छ, होइन, हामीले यस अर्थले बनाएका हौ कि कुनै बखत भविष्यमा तिमीहरूका सन्तानले हाम्रो सन्तानलाई यसो भन्लान्, परमप्रभु इसरायलका परमेश्वरसँग तिमीहरूको के सरोकार। मित्र, यी साढे दुई कुलका इसरायलीहरूले गरेको त्यो काममा इमानदारी थिए र ती अन्य साढे नौ कुलहरूका इसरायलीहरूले तिनीहरूको स्पष्टीकरणमा विश्वस्त दिलाए वा राम्ररी चित्त बुझाए। पच्चीसदेखि तेत्तीस पदमा भनिएको छ,
किनकि तिमीहरू रुबेन र गादका सन्तानका र हाम्रो बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनु भएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्सा छैन। यसो भनेर तिमीहरूका सन्तानले हाम्रो सन्तानलाई परमप्रभु प्रतिको श्रद्धापूर्ण भय टुटाइदेलन्। यसकारण हामीले यसो भन्यौं, होम बलि अथवा बलिदानको निम्ति नभए पनि एउटा वेदी त हामीले बनाउनु पर्छ। तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्ताहरूको बीचमा यो साक्षीको रूपमा रहोस् कि तिमीहरूले होम बलि, बलिदान र मेल बलि लिएर परमप्रभुको सेवा उहाँको सम्मुखै गर्नेछौ, अनि तिमीहरूका सन्तानले हाम्रो सन्तानलाई भविष्यमा परमप्रभुमा तिमीहरूको केही हिस्सा छैन भनी भन्न नपाउन्। अनि हामीले विचार गर्यौं कि यदि तिमीहरूले हामीलाई वा हाम्रा सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौ, हेर, परमप्रभुका वेदीको प्रतिरूप जो हाम्रा पिता पुर्खाले होम बलि वा बलिदानको निम्ति होइन तर हाम्रा र तिमीहरूको बीचमा साक्षीको रूपमा बनाए। हामीले परमप्रभुको विरूद्धमा बागी भएर उहाँको पवित्र वासस्थानको सामुन्ने भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोडेर होम बलि, अन्न बलि र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिले नआओस्। जब पिनहास पुजारीले र तिमीसँग भएका इसरायलका कुलहरूले रुबेनका, गादका र मनसेका सन्तानले भनेका कुरा सुने तब तिनीहरू प्रसन्न भए। अनि एलाजार पुजारीका छोरा पिनहासले रुबेनका, गादका र मनसेका सन्तानलाई यसो भने, परमप्रभु हाम्रा साथमा हुनुहुँदो रहेछ भन्ने आज हामीले थाहा पायौं, किनकि तिमीहरूले परमप्रभुको विरूद्धमा यो विश्वासघात गरेका रहेनछौ। अब भने तिमीहरूले इसरायलीहरूलाई परमप्रभुको हातबाट जोगाएका छौ। तब एलाजार पुजारीका छोरा पिनहास र ती इसरायलका कुलनायकहरू गिलाद देशका रुबेनी र गादीहरूबाट कनान देशमा इसरायलीहरू कहाँ फर्के र तिनीहरूलाई सारा वृत्तान्त सुनाए। त्यो कुरा इसरायलीहरूलाई मन पर्यो र तिनीहरूले परमेश्वरलाई धन्यवाद भने। फेरि उनीहरूका विरूद्धमा लड़ाई गर्न रुबेनी र गादीहरूको देश नष्ट पार्न जाने कुरा तिनीहरूले गरेनन्। मित्र, अन्य 9.5 कुलका इसरायलीहरूले बल्ल यो कुरा बुझे कि ती 2.5 कुलहरूलाई अनावश्यक बेकारमा दोष लगाइरहेका थिएछन्। वास्तविकता नबुझे। मित्र, यो घटनाले मलाई पनि केही कुराको याद दिलायो कि धेरै पल्ट हामी पनि सोच विचार नगरी कुनै निर्णय बनाउँछौ। हामी त्यो कुरा भन्छौ र गर्छौ जुन हामीले भन्नु र नगर्नु पर्ने, अनि हामी सोच्दछौ कि हामी जे गरिरहेका छौं त्यो परमेश्वरको वचन आधारित सही छ र परमेश्वरको वचनको रक्षा गरिरहेका छौं।
मित्र, ती 9.5 कुलका इसरायलीहरू आफ्ना दाजु भाइ 2.5 कुलको विरूद्धमा लड़ाई गर्ने विचार गरेर आएथे, जुन तिनीहरूले अति नै ठूलो भूल गरेथे। आज हामी हरेकको निम्ति यो अति नै ठूलो पाठ छ सिक्नलाई। 34 पदमा भनिएको छ, अनि रुबेनी र गादीहरूले त्यस वेदीको यो नाउँ राखे, परमप्रभु परमेश्वर हुनुहुन्छ भन्ने हाम्रो बीचमा साक्षी। अमित्र, यसो हेर्दाखेरि यो 2.5 कुलहरूद्वारा वेदीको निर्माण अति नै असल विचार देखिन्दछ र धेरै टिप्पणीकारहरूले यस सम्बन्धमा आफ्नो सहमति वा स्वीकृतिको मोहर लगाएका छन्। अनि यो पनि सत्य हो कि ती 2.5 कुलहरूले किन त्यो बनाए त्यसको स्पष्टीकरण दिए जुन विश्वासयोग्य छ। तर उही समयमा हतार नगरिकन परमेश्वरको वचनको आधारमा हामी हेरौं कि यो वेदी निर्माण कतिसम्म उचित थियो। भेट हुने पाल वा पवित्र वासस्थानमा बलिदानहरूको निम्ति पित्तलको वेदी हुन्थ्यो, त्यहाँ अन्य वेदी हुँदैनथ्यो र हुन आवश्यक थिएन। व्यवस्था 12 अध्याय 27 पदले भन्छ, तिमीहरूले आफ्ना होम बलि औ मासु र रगत दुवै परमप्रभु परमेश्वरको वेदीमा चढ़ाउनु। बलिदानको रगत चाहिँ परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा खनेदिनु, मासु चाहिँ तिमीहरूले खानु। अनि इसरायलीहरूलाई अन्य सम्पूर्ण वेदीहरू भत्काउनलाई आज्ञा गरिएको थियो। प्रस्थान 34 अध्यायको 12 पदमा भनिएको छ, तिमीहरूका थानहरू मतलब वेदीहरू भत्काइदिनु, तिनीहरूका खामा टुक्रा टुक्रा गरी पारिदिनु र तिनीहरूका असेरा देवताहरूलाई काटेर ढालिदिनु। तर उही समयमा त्यहाँ एक नियमलाई नपछ्याउने कुरा वा अपवाद थियो। व्यवस्था 27 अध्याय 4-8 पदमा त्यो देख्छौ, जहाँ इसरायलीहरूलाई यर्दन नदीबाट 12 ढुङ्गाहरू ल्याउन र तिनीहरूलाई यादगारको निम्ति वा स्मृतिको निम्ति खड़ा गर्न भनिएको थियो। त्यस बेला ती साढे दुई कुलहरूले कहिले पनि ती अन्य कुलहरूसँग यर्दन तरेका थिएनन्। वास्तवमा त्यो नदीले तिनीहरूलाई आफ्ना बाँकी कुलका दाजी बहिनीहरूबाट अलगाएको थियो, छुट्याएको थियो। त्यसकारण यस साढे दुई कुलहरूद्वारा निर्मित ठूलो वेदीले विभाजनको ठम्याउँदथ्यो वा मान्यता प्रदान गर्दथ्यो। यो वेदी प्रत्यक्ष प्रमाण थियो कि तिनीहरू विभाजित भएका थिए। यसले पछिबाट आपसमा विभाजनको लागि बाटो बनायो। बिल्कुल अहिले यस बेला वा यस बाइस अध्यायमा इसरायलीहरू पूर्ण पूर्व र पश्चिममा विभाजित भएका छन्। अहिले चाहिँ साढे नौ कुलहरू र साढे दुई कुलहरू बीच पश्चिम र पूर्वमा विभाजित भएको छ। तर पछिबाट हामी देख्छौ दक्षिणमा दुई कुलको विरूद्ध उत्तरमा दश कुलहरूसँग यो उत्तर र दक्षिण विभाजन हुनेछ। पवित्र वासस्थानमा स्थित वेदीले ख्रिष्टको उद्धारको कामको तस्वीर दिन्छ, जुन एकताको स्थान थियो। अमेर मित्र, म कुनै पनि मानिससँग भेट्न सक्छु जसले येशूलाई ख्रिष्ट भनी उचाल्दछ वा उहाँको महिमा र बढ़ीबढ़ाउ गर्छ। युहन्ना सत्र अध्याय बीस र एक्काइस पदमा प्रभु येशूले प्रार्थना गर्नुभयो, म तिनीहरूका निम्ति मात्र विन्ती गर्दिन तर तिनीहरूका वचनद्वारा मलाई विश्वास गर्नेहरूका निम्ति पनि, र तिनीहरू सबै एक हौन जसरी हे पिता तपाई ममा र म तपाईमा तिनीहरू पनि हामीमा हौन र तपाईले नै मलाई पठाउनु भयो भने संसारले विश्वास गरोस्। ती व्यक्तिहरूको संगठित एकता छ जो ख्रिष्टमा छन्। वेदीले ख्रिष्टको मृत्युको बलिदानको रूपमा बताउँछ। हामीले देख्यौ साढे दुई कुलहरूले रक्तहीन वेदी बनाए। मित्र, जुनले इसरायललाई विभाजन गरेको थियो, आज ती व्यक्ति जो आफ्नो धर्म विज्ञानमा वा विश्वासमा उद्धारवादी वा लिबरल छन्, तिनीहरूले मण्डलीको विभाजन गरेको छ। तिनीहरूले विश्वासमा र सिद्धान्तमा मौलिकवादी वा रूढ़ीवादीहरूलाई भेदमूलकको रूपमा दोष लगाएका छन् र वास्तवमा उद्धारवाद वा स्वतन्त्रवाद अर्थात लिबरलिजम क्रूसबाट र ख्रिष्टको ईश्वरत्वबाट हटिसकेको छ। तिनीहरू रगत सहितको वेदी मन पराउँदैनन्। तिनीहरू त्यस वेदीमा पूजा गर्दछन् जहाँ कुनै बलिदान चढ़ाइँदैन। तिनीहरूसँग रक्तहीन ख्रिष्ट छ। ती दुई र आधा कुलहरूले झै तिनीहरूले पनि ती मानिसहरूले पनि आचरणले यो कुराको प्रकट गर्दछ कि तिनीहरू सत्यबाट हटिसकेका छन्। हाम्रो प्रभुले भन्नुभयो तिनीहरूका फलहरूद्वारा तिनीहरूलाई चिन्नेछौ। मित्र, धेरै वर्षपछि प्रभु येशू ख्रिष्ट गालिलको समुद्र तर्नु भएर गाद्रिनीको मुलुकमा आउनुभयो। त्यहाँ बसोबास गर्ने मानिसहरू गाद कुलका सन्तानहरू थिए, जो साढे दुई कुलमध्ये एक कुल थियो, र तिनीहरू अझै गलत दिशामा बसोबास गरिरहेका थिए। हाम्रो प्रभुले त्यहाँ एक भूत लागेको मान्छे भेट्नुभयो, जो पहाड़का ओडारहरूमा बस्ने गर्थे र त्यहाँ रहने गर्थे। उहाँले त्यस भूतात्मा लागेको मानिसबाट भूत निकालिदिनुभयो र ती भूतहरूलाई नजिकै चरिरहेको सुंगुरका हुलहरू कहाँ जानलाई अनुमति दिनुभयो। हेर्नुहोस् त, गाद्रिनीहरू सुंगुर पालनमा लागेका थिए। के तपाई कहिले सोच्नु सक्नुहुन्छ कि रूढ़ीवादी कट्टरपन्थी यहुदी सुंगुर पालन धन्दामा लाग्न सक्छ? हेर्नुहोस् तिनीहरूको दशा अवस्था। ओ मित्र, तिनीहरूले परमेश्वरको आज्ञाहरूको पछ्याउनमा असफल रहे। तिनीहरू यर्दनको वारिपट्टि गलत दिशामा थिए। मेरो मित्र, आज हाम्रो आत्मिक दशा कस्तो छ? के तपाईँले यर्दन नदी पार गरिसक्नु भएको छ? के तपाईँ ख्रिष्टले प्रदान गर्नुभएको उद्धारको विश्राममा प्रवेश गरिसक्नु भएको छ? वास्तविक सत्य, विश्राम र शान्ति कुनै सिद्धान्तले, कुनै नैतिक शिक्षाले, कुनै धर्मले वा कुनै असल कामले दिन सक्दैन, तर क्रूसमा ख्रिष्टको मृत्युले मात्र, जुन तपाई र मेरो निम्ति उहाँले बलिदानको निम्ति दिनुभएको थियो, जुन तपाई र मेरो पापको प्रायश्चित थियो। प्रभु आफ्नो वचन अध्ययनमा हामी सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।